والی وہ کہانی تھی, بلکہ کچھ لوگوں نے تو اخباروں میں اس کے خطوط بھی لکھے اور یہ کہا کہ بھائی اس طرح کی کہانی تو اخباروں میں ہر ہفتے چھپنی چاہیے, ایک صاحب نے تو یہ لکھ دیا کہ اگر دوسری کہانی میں ہم نے تیسری کو بار بار چھپا جائے, تو وہ لوگوں نے اس کو بھی خاصا پسند کیا کیونکہ وہ ایک غیر مسلم کے ذریعے ایک مسلمان کو حج کے بھیجا گیا تھا پیسہ.
نہیں نہیں, اب آپ کہانی کا کہانی اب شمت کیجیے, کہانی تو ہم ابھی آپ ہی کی آواز میں سنانے والے ہیں. سہیل صاحب, میں آپ کا بہت شکریہ ادا کروں گی, آپ ایک اچھے جرنلسٹ ہیں ظاہر ہے, اس میں تو کوئی شک ہی نہیں ہے, لیکن ایسی دل کو چھونے والی کہانی آپ نے لکھی, اور جیسا کہ آپ نے کہا صرف ہندوستان کی بات نہیں ہے, پوری دنیا کو اس وقت ایک جو ہے نا مذہبی اور روحانی ہم آہنگی کی ضرورت ہے, اور یہ کہانی اس پہ پوری اترتی ہے. تو ہم نے بات بھی کی ہے حیا صاحب سے, گنگا رام صاحب جو ہیں وہ ذرا تھوڑا سا ہچکچا رہے تھے بولنے میں, ان کے بیٹے سے بات ہوئی تھی میری, لیکن بہرحال آپ کی کہانی پہلے سنتے ہیں پھر ہم بات کریں گے اور بھی. تو لیجیے سامعین سنتے ہیں کہانی, یہ سہیل صاحب نے سنائی ہے, اس کے بعد اس کہانی کے جو کردار ہیں ان سے بھی ملیں گے ہم.
آبادی تو لگ بھگ ہمارے گاؤں میں تو ہندو کی آبادی کم ہے, مسلم زیادہ ہیں, اگل بغل بھی مطلب آبادی ہے, ہندو مسلمان سب ایک اپنا رہتے ہیں مل جل کر, مندر بھی اچھی ہے اور مسجد بھی اچھی ہے, پوجا پاٹھ اس میں ہوتا ہے, اس میں نماز لوگ کرتے ہیں.
تو کیسی دوستیاں ہیں آپس میں, رشتے داروں کی طرح رہتے ہیں؟
ایک دم بالکل, سمجھ لیجیے ان کی شادی بیاہ پڑتا ہے تو نوتا کاری ہم لوگ کرتے ہیں.
تو جو ہم سنتے آئے ہیں کہ گاؤں کی بیٹی سب کی بیٹی ہوتی ہے, وہی بات ہے یہاں پہ؟
ایک دم ایسے ہی ہے. ہاں تو ایسے ہی ہے, ان کی لڑکی ہماری, ہم اگر چاچا ان کے باپ کو کہتے ہیں تو ہماری بہن ہوئی. کھانے پینے میں وہ لوگوں کو شاکاہاری چلتا ہے اور ہم لوگوں کو ماساہاری رہتا ہے, وہ لوگ ماساہاری اگر کھانا چاہتے ہیں تو کھاتے بھی ہیں کیونکہ وہ بکرے کا گوشت چلتا ہے.
تو اب بتائیے مجھے کہ آپ کے کتنے گاؤں میں کتنے گھر کتنے ہوں گے اس میں؟
ہمارے گاؤں میں آپ سمجھ لیجیے کہ 1000 گھر ہوں گے.
کچے کے پکے؟
کچے پکے, مڑئی سب کچھ ہے.
نہیں میں کہہ رہی ہوں آپ کی کیسے دوستی کیسے ہوئی آپ کی ان سے؟
اب وہ ان کے یہاں ہم نوکری کرتے ہیں.
اچھا,
2010 سے تو بلورو رکھے ہیں, وہی ہم چلاتے ہیں ان کے یہاں. اب شروع یہ ہوا کہ جب مہنگائی بڑھتے گئی تو میرا ویتن 3000 روپیہ تھا, تو اب وہ کہیں کہ اب ان کو ہم کاکا بولتے ہیں, تو کہیں کہ کاکا تنخواہ بڑھا دیجئے, تو کہیں اور بابو ایسا ہے کہ تنخواہ ابھی رک جاؤ اور تم جاؤ حج کرے آؤ, اس کے بعد ہم تنخواہ بڑھا دیں گے. اب تیاری ہو گئی تو 2014 میں ہم گئے حج کر کے آئے, اس کے بعد پھر 2015 میں ہماری تنخواہ 1000 روپیہ اور بڑھا دی گئی.
تو انہیں کیسے پتہ لگا کہ آپ کو حج کا شوق ہے؟
میں اصل میں گاڑی لے کے حج ہاؤس جاتا ہوں نا, حاجی لوگ کو لکھنؤ پہنچانے, تو آ کے ان سے بیٹھ کر بات مانے آپس میں بات ہوتی تھی کہ کیسا وہاں لگتا تھا ایسا ویسا, تو ایک سب بات بتا رہا تھا, کاکا آنے کو دل نہیں کرتا ہے جب حاجی لوگ جاتے ہیں لیکن کیا کیا جائے. تو ویسے ہی بات کرتے کرتے تو ان کے دماغ میں آیا کہ اچھا ٹھیک ہے تم بھی جاؤ حج کر آؤ.
کتنا خرچہ وغیرہ کتنا آیا؟
اب وہ خرچہ لگ بھگ 2,00,000 روپیہ. وہ پیسہ جمع ہو جاتا ہے, ہمارے ہاتھ میں نہیں آیا, وہ پیسہ اسٹیٹ بینک میں یہاں جمع ہو گیا اور یہاں سے وہ چلا گیا حج ہاؤس ان کے کھاتے میں. ایک کمیٹی ہوتی ہے حج کی, تو ہم اس کے بعد یہاں سے تیاری کی, اس کے بعد ہم یہاں سے 2 ستمبر کو ہماری جہاز 8:20 پہ تھی لکھنؤ سے, اس کے بعد ہم وہاں پھر جہاز میں بیٹھے, اس کے بعد چلے گئے, پھر اس کے بعد واپسی ہم آئے 17 اکتوبر کو صبح. سب سے پہلے ہم پہنچے تھے مدینہ شریف میں, بہت اچھا لگا, دل یہ کہہ رہا تھا کہ نہ بھی جانا پڑے, گھر تو ٹھیک تھا ہاں, لیکن اب وہ مجبوری ہے کہ اتنے دن وہاں کی سرکار رہنے دے گی.
تو کیا کیا دعائیں مانگی وہاں جا کے؟
ان کے لیے دعائیں مانگی مطلب بچے خیریت سے رہیں, اچھے رہیں, ہر بیماری سے دور رہیں اور کمائی میں اور برکت ہو, یہ سب دعائیں مانگی, اور اپنے لیے بھی مانگی اور گاؤں جوار کے لیے, پورے ملک کے لیے مانگی, گنگا رام جی کے لیے وہی تندرستی وغیرہ مانگا اور کمائی میں برکت ہو, لڑکے والے خیریت سے رہیں, ٹھیک ٹھاک رہیں.
تو کیا گنگا رام جی بہت پیسے والے آدمی ہیں جو انہوں نے اتنے آرام سے دے دیا؟
نہیں پیسے والے آدمی نہیں ہیں, بہت میں سمجھ لیے کرتے کھاتے ہیں, ایسی کوئی بات نہیں کہ بہت پیسہ ہے. میرے گاؤں میں لوگ وشواس نہیں کر رہے تھے کہ یہ بھی جائے گا حج کرنے, ہاں لیکن جب پیسہ پہلی قسط جمع ہو گئی 81,000 روپیہ, تو دوسری قسط پھر آ گئی 1,92,100 روپیہ, تب لوگوں کو وشواس ہو گیا کہ اب یہ جائے گا حج کرنے. تو لوگوں نے کہا بہت اچھا کام کر رہا بھائی, اور پورا سمجھ لیجیے کہ کئی ضلع کے لوگ پیپر میں وغیرہ بھی آیا, ہر میڈیا والے بھی ہر پیپر والے پہنچے تھے. उसके बाद अपना वो टीवी चैनल लेके आए थे अपना लगाए माइक, मोटे माइक लगाए, उसके बाद बयान ले और दुनिया में दिखाए टीवी के।
तो आपके अपने घर में कौन कौन है खानदान में?
मेरे घर में मेरी औरत है, मैं हूँ, माँ है और भाई है, बच्चे मेरे पास नहीं है। शादी हुई तो बहुत दिन हो गया, ऊपर वाले अल्लाह का ऐसा कुछ क्या बताएंगे।
तो आपके वालदैन आपके साथ रहते हैं?
बाप तो मेरा बचपन में इंतकाल कर गया था, 5-6 साल का तो मैं था, तो लगभग हो गया 35-36 साल।
फिर आपकी कैसे जिंदगी गुजरी उसके बाद, बाप के मरने के बाद?
वही माँ अपना पाली, मजदूरी दतूरी करके खिलाया जिलाया अपना, कैसो कैसो सियाने हुए। इसके बाद फिर अपना यही हुनर सीखा गाड़ी का 90 में, उसके बाद ही गाड़ी उड़ी चलाते थे अपना और यही अपना खा जी रहे हैं। हम लोगों के इधर वो करगा चलती थी, कपड़ा बनाते थे लोग, तो वही कपड़ा बीन के बाजार में बेचा जा बिकता था। माँ बूढ़ी है और मेरा एक छोटा भाई है, वो भी विकलांग है, भाई मेरा सुनता नहीं है, मैं तो असल में मुझसे अलगे रहती है मेरा भाई और माँ, तो घर मतलब है कहीं में सटा हुआ है। और अब वो माँ छोटे भाई के पास रहती है और हम लोग जो पुरानी अपना रहती हैं।
तो माँ ने, माँ अभी भी काम करती हैं कि नहीं?
माँ इसे कोई काम अब नहीं करती है, लेकिन ये है कि चलती फिरती रहती है।
बड़ी हिम्मत वाली है आपकी माँ के 2 बच्चों को उन्होंने पाला इतने छोटे।
हाँ हाँ बहुत एहसान है, अल्लाह का करम है। छोटा भाई 1 महीने का था जब बाप मेरा इंतकाल किया है। खानदान में लोग थे लेकिन वो लोग हाथ नहीं रखे, ननिहाल वाले लोग मामी मामा यही सब अपना सेवा जतन किए। उसके बाद मजे मजे बड़े हुए, उसके बाद अपना ये गाड़ी वगैरह सीखे, उसके बाद कमाने खाने लगे। मामू ने हमारे लगा दिया गाड़ी पे, कहे चलो जब नहीं कुछ करोगे तो गाड़ी सीख लो, तो लगा दिए गाड़ी पर, तो 1-2 साल के बाद हुनर हो गई।
मगर मैं कहती हूँ हयात साहब, आपके अंदर भी कोई ना कोई कमाल है ना, जो आपका उन्होंने इतना किया आपका काम।
घर की तरह है साहब एकदम, हाँ एकदम घर की तरह। अब उनके 5-5 बेटी 4-4 बेटियां हैं और वो घर वाली हैं, शादीशुदा हैं, सबके पास लड़के बच्चे हैं और 2 बेटे हैं तो वो भी लड़के वाले वाले हैं, तो घर की तरह हमारा आना जाना बिल्कुल रहता है। हमारे बाप से ने उनकी दोस्ती बहुत बचपन में थी। हमारे बाबा तो समझ लीजिए कि घर पे रहते थे, हमारे बाप 3 भाई थे, तो 3 भाई में अपना अपना बात लिया, तो हम लोग अपना अलगे हो गए। बाप जब इंतकाल कर गया तो वो लोग नहीं मतलब देखभाल कर रहे थे। अब आज जो यही है कि अल्लाह ताला एक आला औलाद दे देता, और तो कोई चीज नहीं है, यही एक चीज की खासियत है अल्लाह से, जो तमन्ना थी वो तो पूरा हो गया
हज का।
हाँ वही तो मेन तमन्ना थी पूरी दुनिया में, और क्या है, कोई शौक नहीं, सब शौक किसी में टेंशन में रह गया है, लेकिन वही वही एक चीज का टेंशन है बच्चे का।
तो समीन आपने सुनी इनकी गुफ्तगु, कहानी पूरी आपके सामने वाजे हो गई, क्योंकि सुहेल साहब ने इस कहानी को बड़े इख्तिसार से बड़ी खूबसूरती से लिखा था। लेकिन हया साहब मौजूद हैं हमारे साथ, अब रिकॉर्डिंग में भी मौजूद थे, तो मैंने कहा कि वो कहानी खुद सुनाए तो अच्छा है। अंजुम साहब आपकी मुलाकात हुई इनसे, मोहम्मद हयात से कभी? और दोनों से, गंगाराम जी से भी?
हाँ गंगाराम से भी हुई।
अच्छा, आपने बड़ी अच्छी तस्वीर भेजी थी, मेरे ख्याल उनकी हज पे जाती हुई तस्वीर थी, जिसमें हार पहने हुए थे और गले में हार डाले खड़े थे दोनों, है ना?
जी
अच्छा, मैं एक और शुक्रिया अदा करता हूँ सुहेल साहब, आपने हमें बड़ी अच्छी इनका गांव जो लोहारसन है यूपी में कबीर नगर में, तो उसमें अब्दुल बाकी साहब ने जो रोजनामा इनकलाब के हैं आपको तस्वीरें उतार के भेजी, और हम अपने फेसबुक पर जब स्टोरी लगाएंगे तो बाकी साहब भी उसको देख सकेंगे कि उनकी अच्छी सी तस्वीरें इसमें शामिल हैं। तो बहुत मेरी तरफ शुक्रिया अदा कीजिएगा उनका, और आपका भी बहुत शुक्रिया इतनी अच्छी कहानी सुनाने के लिए। तो कोई ऐसी बात तो नहीं जो रह गई हो जो आप खासतौर पर जिक्र करना चाहते हो अभी? चलिए, तो ऐसी अच्छी अच्छी कहानी और लिखते रहिए अब आप। खुदा हाफिज अंजुम साहब आपको। समीन सुहेल अंजुम तो चले गए, और सामने आप देख रहे होंगे स्क्रीन पर आपको, क्योंकि हमारे प्रोग्राम टेलीविजन पे भी होता है, सैटेलाइट टीवी पर, आपको जो 2 लोग नजर आ रहे हैं उसमें जो जाहिर है आप समझ गए होंगे अहराम बांधे हुए हैं, वो मोहम्मद हयात साहब हैं। और मोहम्मद हयात साहब हमारे साथ भी हैं इस वक्त अपने गाँव लोहारसन से। हयात साहब आवाज़ आ रही है मेरी? हाँ साहब, आपने अपनी जो इंटरव्यू आपने दिया, आपने सुनी कहानी जो बता रहे थे आप, बातें सुन रहे थे आप वो?
हाँ,
तो अब बताइए, आप कहते हैं आपकी उर्दू अच्छी नहीं, आप तो इतनी अच्छी इतनी मीठी उर्दू बोलते हैं, कहाँ आपकी उर्दू खराब है? कैसी लगी अपनी सुनाने की आपको?
बहुत अच्छी लगी,
बहुत अच्छी लगी ना। अच्छा, तो और असल में गंगा राम जी से हमारी बड़ी कोशिश के बावजूद ना, वो उनका कुछ काम के औकात ऐसे, तो करते क्या है वो, कुछ समझाइए हमें, क्या कहाँ पर काम करते हैं वो?
तो है
नहीं, मगर कहाँ पर उनका काम क्या है, जो बिजनेस है उनका?
आरा मशीन वगैरह है।
अच्छा, लकड़ी काट करती
है
वहाँ?
हाँ, लकड़ी चीरते हैं।
अच्छा, और आप क्या करते हैं? उनके ट्रक चलाते हैं?
उनकी गाड़ी चलाते हैं बोलेरो है।
अच्छा अच्छा, तो चलिए, मुझे आपका गांव तो हमारे बहुत ही जो है लाखों सुनने वाले हैं, इंडिया में भी और पाकिस्तान तो बहुत ज्यादा है, तो आपका लोहारसन तो जगह जगह मशहूर हो गया होगा। कैसा गांव है आपका लोहारसन जो है?
ठीक है, गांव तो मशहूर हो चुका है एकदम से।
अच्छा, आप ही के नाम से?
हाँ।
चलिए, ये इससे बड़ी क्या बात हो सकती है। एक तो आपने सबसे बड़ा फर्ज अदा किया, अपना हज अदा किया, और फिर गांव भी मशहूर हो गया। तो हम जो हैं आपको भी खुदा हाफिज़ कहेंगे, किसी वक्त गंगा राम जी से कहेगा कि वो भी आपके साथ प्रोग्राम में आए, ताकि हम आप दोनों का साथ साथ प्रोग्राम कर सकें। ठीक है? तो सामिन, ये मोहम्मद हयात साहब थे, जो कि गांव लोहारसन से, यूपी का ये गांव है कबीर नगर डिस्ट्रिक्ट में, वहाँ से वो हमारे साथ थे। तो इनको हमने खुदा हाफिज़ कहा है। एक और कहानी हमारे पास है, और उसके मिलने की बड़ी दिलचस्प दास्तान है। वो ये कि जब लोहारसन की बात हुई, तो मैंने कहा कि मैं गूगल करके देखती हूँ, क्योंकि हम तस्वीरें भी आपको दिखाते हैं जगहों की। तो जब मैंने गूगल किया लोहारसन को, तो मुझे एक अच्छा सा वीडियो नज़र आया, जिसमें दो छोटे छोटे बच्चे थे जो रोटियाँ पका रहे थे, और इतने छोटे बच्चे थे कि मतलब मैं समझती हूँ कि हम तो इतने छोटे बच्चों से ये भी कहते हैं कि माइक्रोवेव पे ना छुएं उसको, चाय का गर्म हाथ कप हाथ में ना पकड़ें। तो खैर, फिर जैसे कि मैं कहती हूँ कि गूगल जिंदाबाद, ढूंढते ढूंढते वो वीडियो जिन्होंने बनाया था उनसे भी बात हो गई। तो अभी हम उनसे भी आपकी मुलाकात करवाते हैं, अब्दुल काबिर साहब हैं। लेकिन इससे पहले एक बार फिर चलते हैं अपने प्रोमो की तरफ। याद दिला दूं आपको, पता नहीं आप ये बात क्यों भूल जाते हैं, कि इस प्रोग्राम के दौरान चाहे ये टेलीविजन पर आ गया, लेकिन मैं भी वही मेरी कहानी की मेज़बान उर्दू, जब आप रेडियो पर सुनते थे और इतने अच्छे अच्छे फ़ोन करते थे, ये वही प्रोग्राम है। थोड़ा सा वक्त अलबत्ता 2 घंटे पहले हो गया है, तो प्लीज़ आप हमें फ़ोन कीजिए 0800-77789, ये हमारा नंबर है, तो जिस पे आप मुफ्त कॉल कर सकते हैं पाकिस्तान से, इंडिया से। अगर आप हमें 1 सेकंड का फ़ोन कर लें, तो फिर हम आपको दोबारा खुद कॉल कर लेंगे। तो चलिए प्रोमो सुनते हैं, और फिर उसके बाद अब्दुल काबिर से बातें होंगी। जी अंजुम।
आवाज़ दोस्त इनामी मुकाबला, मेरी कहानी।
जब मैं 10 साल का था, 12 साल का था, तो मैंने गिटार सीखना शुरू कर दिया था।
हमारी और आपकी जिंदगियों में जन्म लेने वाली ऐसी कहानियाँ, जिन्हें अक्सर कोई सुनने वाला नहीं होता।
हम एक अरसे से आपको ये कहानियाँ सुना रहे हैं, लेकिन हम ही क्यों, अब आपकी बारी है।
बहुत डर लगता है, बच्चे लोग को मारते हैं, बिजली है, करंट लगाते हैं।
माइक्रोफोन की दूसरी जानिब नहीं, बल्कि उसके सामने हमारे साथ साथ मुंतखब कहानियों को हम आपकी अपनी आवाज में उर्दू रेडियो, टेलीविजन और वेब पर सुनाएंगे।
हर माह 3 मुंतखब कहानियों पर बड़े इनाम दिए जाएंगे, लेकिन प्रोग्राम में नशर होने वाली हर कहानी किसी न किसी इनाम की मुस्तहिक होगी।
फोन से रास्ता करते 2 लाख रुपया लाओ, अपने बच्चियों को ले जाओ।
आप ये कहानियाँ हमें ईमेल भी कर सकते हैं, urdu.feedback@voanews.com। कहानियाँ भेजने के लिए पाकिस्तान में हमारा पता है, मेरी कहानी, वॉइस ऑफ अमेरिका उर्दू सर्विस, PO बॉक्स नंबर 1353, यानी 1353, इस्लामाबाद, पाकिस्तान।
और भारत में हमारा पता है, मेरी कहानी, वॉइस ऑफ अमेरिका उर्दू सर्विस, PO बॉक्स नंबर 5437 या 5437, नई दिल्ली 110011, भारत।
तो इंतजार रहेगा आपकी कहानियों का।
मजीद तफसीलात के लिए urduvoa.com। आवाज़ दोस्त इनामी मुकाबला, मेरी कहानी।
इंसान को होश नहीं रहता है, दुनिया ना उलट जाती है।
तो सामीन, पते आपने नोट कर लिए होंगे, मेहमान जिनका मैंने जिक्र किया अब्दुल काबिर साहब, वो हमारे साथ हैं, कानपुर में हैं ये, اور تعلق ان کا ظاہر ہے یو پی سے ہی ہے. تو ابھی ان سے باتیں کرتے ہیں. آواز آ رہی ہے آپ کو عبد القابض ہماری؟ میرا خیال ہے کہ ان کو ہم اسکائپ پہ لینے کی کوشش کر رہے ہیں, اور خود یہ بڑے خود بھی ہائی ٹیک قسم کی شخصیت ہیں, ان سے ابھی بات چیت ہوگی. میں سمجھتی ہوں کہ شاید ہم پہلے ان کا ویڈیو دکھا دیتے ہیں تاکہ اس دوران ان کی آواز بھی ہمیں آنے لگے, کہ ابھی مجھے ان کی آواز نہیں آ رہی. میں کوشش کر رہی ہوں جو بات کرنے کی. ویڈیو جیسا کہ میں نے آپ کو بتایا دو بچوں کا, ایسے ہی چلتے چلتے, یہ کوئی پروفیشنل انہوں نے نہیں بنایا تھا, یہ ان کو اچھی لگتی ہیں کہانیاں ڈھونڈنی, اور یہ جب بھی باہر نکلتے ہیں کیمرہ ساتھ ہوتا ہے ان کے, اور کوئی نہ کوئی کہانی ہم خود بھی اس کو جب دیکھتے ہیں تصویروں کو دیکھ کہانی بنا لیتے ہیں. تو لیجیے پہلے ویڈیو دیکھتے ہیں اور پھر عبد القابض صاحب سے بات کریں گے. یہ ویڈیو لوہارسن کا نہیں ہے, لیکن ایک ایسے گاؤں کا ہے جسے آپ لوہارسن ہی سمجھ سکتے ہیں, کیونکہ گاؤں تو چاہے پاکستان ہو یا انڈیا ہو یا بنگلہ دیش ہو, ہمارے جنوبی ایشیا کے گاؤں سب ایک سے ہی ہوتے ہیں. بلکہ میں نیپال گئی تھی تو مجھے تو نیپال کا گاؤں بھی بالکل جنوبی ایشیا کا ویسے. تو چلیے ہم وہ ان کا کلپ دیکھ لیتے ہیں. پہلے انجم بتا رہے ہیں کہ تیار ہے کلپ, پھر ہم باتیں کریں گے.
اور کا ڈری ہو کا تو کا پہلے بنائے کے جرائے کا فائدہ پہلے بنا رہے چاہیے پھر وہاں ڈر چاہیے. لکڑی کہاں
تو سمین جو ہمارے جو ریڈیو پہ سن رہے ہیں یہ دو بچے ہیں, بیچ میں آپ کو آوازیں بھی آئی تھیں, یہ عبد القابض صاحب جو ہیں یہ بچوں سے باتیں بھی کر رہے تھے. اور اتنی میٹھی ان کی آوازیں ہیں, بالکل چڑیوں جیسی آوازیں ہیں, اور جیسے چڑیاں چگتی ہیں ویسے ہی اپنے روٹیاں بنا رہے ہیں. اور مجھے اچھی سی بات یہ لگی کہ میں نے دیکھا کہ عبد القابض جو کہ ظاہر ہے کہ اردو ذرا مختلف انداز میں بولتے ہیں, وہ اور کا, اور میں تو اتنی اچھی میٹھی زبان میں نہیں بول سکتی, لیکن ابھی ان سے پوچھوں گی کہ وہ بچوں سے پوچھے تھے کہ یہ آگ پہلے سے کیوں جلا رہا ہو تم, جو مجھے سمجھ میں آئی بات. تو بچے بہت دانش مندی سے انہیں سمجھا رہے ہیں, روٹیاں بھی انہوں نے آگ پہ رکھی ہیں. تو عبد القابض صاحب آواز آ رہی ہے آپ کو میری؟ انجم ان کو میری غالباً میں آواز نہیں آ رہی. قابض صاحب کو
میری مجھے آپ کی آواز سنائی دے.
اچھا اب مجھے بھی اب آپ کی آواز کچھ ایک جھلک سنائی دی. تھوڑا سا بتائیے یہ جو آپ بول رہے تھے یہ پوربی زبان میں بات کر رہے تھے آپ ان سے بچوں سے؟
یہ ہمارے اتر پردیش انڈیا میں جو یو پی ایسٹ ہے
جی
وہاں پر یہ لینگویج بولی جاتی ہے, اور یہ کچھ 100-150 kilometers کا ایک ایریا ہے وہاں پر ہی بولی جاتی ہے. اس کے آپ ایسٹ سائڈ میں جائیں گے تو بہار میں بھوجپوری ہو جاتی ہے, اور ادھر لکھنؤ کی طرف بڑھیں گے تو اردو اور موسٹلی ہندی اور اردو کا ہو جاتا ہے. تو یہ اسی ریجن میں بولی جاتی ہے.
اچھا.
اور مجھے پتا نہیں اس کو پوروی کہتے ہیں کہ کیا کہتے ہیں, بٹ یہ کافی میٹھی زبان ہے.
کافی نہیں بہت کچھ کچھ بولیے. اچھا آپ مجھ سے کچھ پوچھیے اپنی اسی زبان میں, میٹھی سی زبان میں, پھر میں جواب دوں گی. میں دیکھتی ہوں سمجھ میں آتی ہے یا نہیں مجھے.
اچھا میں کوشش کرتا ہوں.
مطلب کوئی سوال کیجیے مجھ سے, کافی مشکل سوال پوچھے.
کا ہو کچھ کھائے ہو کہ نہیں,
کیا دل پہ چوٹ لگا دی آپ نے. صبح کا وقت ہے, ابھی کوئی ناشتہ بھی نہیں کیا اور آپ سے باتیں ہو رہی ہیں, بس کچھ تھوڑا بہت کھایا, ایسی چائے کا کپ کو اگر کھانا سمجھا جائے تو. صحیح جواب ہے نا میرا, یہی سوال تھا نا.
بالکل بالکل.
اچھا اب اپنے بارے میں بتائیے ہمیں کچھ کہ آپ کیا کرتے ہیں. آپ کا میں یہ تو کہہ سکتی ہوں امیجینیشن بہت اچھا ہے. ایک چھوٹی سی یہ جو آپ نے بنائی تھی ویڈیو, اس سے ہم سمجھ سکتے ہیں کہ آپ کو انسانوں سے پیار ہے, اپنی زمین سے بھی بہت پیار ہے. تو کیا کیا مشاغل ہیں, کیسے کیا کرتے ہیں آپ؟
میں پیشے سے ایک سافٹ ویئر انجینئر ہوں.
اچھا.
اور میں نے بہت ساری کمپنیز میں کام کر کے ابھی میں واپس کانپور میں, میری اپنی خود کی ایک کمپنی ہے اور چھوٹی سی ہے, 10-15 لوگ ہیں اس میں.
अच्छा
और उसके अलावा मैं थोड़ा शौक रखता हूँ, मोटरसाइकिल वगैरह राइड कर पे जाता रहता हूँ टूर्स पे, और मुझे काफी शौक है मतलब हाईवेज के अलावा जो छोटे सड़कें होती हैं, जो छोटे स्टेट हाईवेज होते हैं जो गांव और कस्बों के बीच से होकर रास्ते निकलते हैं, मुझे वहां पे चलाने का शौक है। और बेसिकली कल्चर में जो होता है डिफरेंसेस हैं उसको देखना और समझने का काफी दिलचस्पी है उसमें मुझे।
अच्छा, ये बताइए मुझे, अब आप मुझे नज़र भी आ रहे हैं और मैं देख सकती हूँ आप एक आप एक नौजवान हैं और ज़ाहिर है बहुत टैलेंटेड भी हैं, क्योंकि एक तो आपने इस उम्र में एक कंपनी बनाई और फिर ये कि इसमें इमेजिनेशन भी आपका ज़बरदस्त है। तो ये बच्चे जो हैं, ये मुझे बड़ी हैरत हुई कि इतने मुन्ने मुन्ने से बच्चे ये घर से रोटी क्यों नहीं पका के लाए, ये वहाँ बैठ के क्यों बना रहे थे?
गांव में अक्सर ये छोटे बच्चे हैं, मतलब
जी
ये बड़ी आयरनी है, मतलब एक तरफ हमें देखने में बहुत अच्छा लग रहा है कि ये वहां पे रोटी बना रहे हैं, मगर ये बच्चे अपने जानवरों को, गाय बकरी हो गई भैंस हो गए, इनको चराने के लिए खेतों में ले जाते हैं, इनको जिम्मेदारी दे दी जाती है सुबह से कि पूरे दिन चरा के शाम को घर पे लाना है।
अच्छा
तो अक्सर घर दूर होता है, गांव के अंदर होता है, तो ये कुछ ना कुछ घर से लेके निकल आते हैं। और एक तो इनका, मैं नहीं कहूंगा कि घर नहीं जा सकते खाना खाने के लिए, मगर शायद ये बेहतर समझते हैं कि अपना बना लिया गांव में। ये जो आपने वीडियो दिखाया, ये एक तालाब है और ये एक बाग के बीच में है, आमों का
अच्छा
बाग है उसके बीच में है, पीछे बैकग्राउंड में बहुत बच्चों के खेलने की आवाज भी आ रही होगी, तो सबने अपने जानवर खेतों में छोड़ दिए हैं जो चर रहे हैं, और बच्चे जो है बाग में आम तोड़ रहे थे उस वक्त। और ये
अच्छा
दो बच्चे जो हैं, ये दो बच्चे बेसिकली वहाँ एक जो तालाब है उसके किनारे वहां से पानी लेकर के, और ये जिसे हम रोटी कह रहे हैं ये इसको लीटी बोला जाता है उस इलाके में,
अच्छा
तो ये आटे को मिलाकर इसमें थोड़ा सा नमक डाल करके लीटी बना रहे हैं, और ये फिर खाएंगे और फिर 2-4 घंटे में और शाम होते हुए घर पहुंचेंगे। तो
अच्छा
मजबूरी नहीं है इनकी, बस ये शायद ये इनको मजा भी आता है करने में, और ये थोड़ा इनको कन्वीनियंट भी है कि घर नहीं जाना पड़ेगा, अपना घूमे फिरेंगे।
असल में ये उस उम्र में जिसमें हर चीज़ मीठी लगती है और मज़ेदार लगती है और ज़िंदगी बहुत खुश होती है, और यही चीज़ मेरे ख्याल है सर्वाइवल के लिए ज़रूरी है, वरना जितनी मुसीबतें जनूबी एशिया में लोगों को उठानी पड़ती हैं ख़ासतौर पे जब वो गरीब होते हैं। अच्छा, आपने मुझसे एक वादा किया था, असल में आप ही की इस छोटी सी वीडियो ने मुझे ये ख्याल दिया कि हमारा एक सिलसिला होता था सिटीज़न जर्नलिस्ट का, उसे हमें दोबारा शुरू करना चाहिए, क्योंकि आप जैसे लोग जो है ना एक फ्रेशनेस लेकर आते हैं प्रोग्रामों में, और वो जो चीज़ देते हैं वो हमें बड़ी मुश्किल से मिलती है किसी प्रोफेशनल उसमें। आप हैं, आप तो प्रोफेशन में हैं भी, लेकिन बहरहाल ये आपका शौक है, तो आपने वादा किया है कि आप कुछ लोगों से बात करेंगे जो इस तरह की कहानियां जमा करते हैं।
हाँ, बहुत बहुत सारे लोग हैं, मैं उनको जानता भी हूँ, और मैं उनसे जिक्र करूंगा, पूछूंगा, अगर वो मुझे मुझे यकीन है कि वो इसमें इंटरेस्टेड होंगे। हर कोई चाहता है कि ज्यादा से ज्यादा लोगों तक ये कहानियां पहुंचे,
हाँ
तो इंशाल्लाह इंशाल्लाह बिल्कुल मैं कोशिश करूंगा कि आप इंट्रोड्यूस करूँ आपसे, और
ठीक है,
फिर आप उनसे बात करेंगे, देखेंगे अगर कुछ इंटरेस्टिंग होगा, आपको लगता है कि इसे बहुत लोगों तक पहुंचाना चाहिए तो जरूर।
आपकी जिंदगी की कहानी क्यों ना सुने कभी हम, आज नहीं लेकिन सच सच अगर आप सुनाए, पता नहीं मुझे मालूम नहीं, लेकिन एक नौजवान की जिंदगी जिसने इतना कुछ किया, तो उसमें कहीं स्ट्रगल है उस कहानी में या आराम से मिल गई हर चीज?
स्ट्रगल है, मीन्स रैक्स टू रिचेस कह सकते हैं, मीन्स तो है, हर किसी की स्टोरी
हाँ,
होती है
कुछ ना
मीन्स।
कुछ, बिल्कुल बिल्कुल। तो ठीक है, अब आपके वो लोग वादा वफा करें ना करें, अब जिनसे आप ये वादा करवाना बाकी है, लेकिन आप वादा करके जाइए कि अब ऐसी कहानियां में छोटी छोटी जब भी आप कभी निकलेंगे मोटरसाइकिल पे या वैसे तो भेजते रहेंगे, वादा?
जरूर जरूर बिल्कुल, मैं खुद अभी देखूंगा कि शायद मेरे पास और भी ऐसी कुछ कहानियां वीडियोस होंगी तो वो शेयर
अच्छा
करूंगा, और इसके अलावा अब इंशाल्लाह कहीं भी जाऊंगा तो इस चीज को दिमाग में रखूंगा
क्या,
कि ऐसे छोटे टिप्स और ऐसे
बस
जो
क्या अब आप,
रियलिटी है
बिल्कुल क्या अब आप मेरी
इंशाल्लाह।
कहानी के कहानी जमा करने वाले हैं, ठीक है ना?
जरूर जरूर,
तो अब्दुल काबिज, बहुत शुक्रिया। आप इस वक्त कहाँ हैं, कानपुर में?
जी, इस वक्त मैं कानपुर में हूँ और घर पे ही हूँ इस वक्त तो।
अच्छा, तो अगली दफा हम आपसे सुनेंगे आपके शहर की कहानी भी और बहुत सी बातें करेंगे। आज तो हमने असल में बुनियादी तौर पे हमारी गंगा राम साहब की कहानी थी और हयात साहब की, लेकिन मैं बहुत आपका शुक्रिया अदा करती हूँ। दर हकीकत मुझे बड़ी खुशी हुई आपसे मिलके। आप लोग ही हैं मुस्तकबिल जो है हर मुल्क का और दुनिया का, तो बस आप लोग ऐसे ही अच्छे से बने रहिए और लोगों में दिलचस्पी लीजिए ताकि उन लोगों की जिंदगियां भी बेहतर बना सकें। शुक्रिया बहुत बहुत
बहुत बहुत शुक्रिया मुझे प्रोग्राम के लिए।
खुदा हाफिज। तो सामिन ये अब्दुल काबिस थे, मैं इंतज़ार कर रही हूँ कि आप कोई टेलीफोन कर दें भूले भटके। कहाँ तो ये हाल था कि हम तंग आ जाते थे, हम कहते थे कि भाई किस किस को लें और किसको ना लें, और अब यह हाल हो गया कि आप फ़ोन ही नहीं कर रहे। बहुत बुरा लग रहा है और बहुत अफसोस भी हो रहा है। तो सादिया मुंतज़िर हैं कि आप कॉल करें 0800-77789 हमारा टोल फ्री नंबर है। पैसे भी नहीं देने पड़ेंगे, फ़ोन कर दीजिए। और अब हम चलते हैं अपनी अगली कहानी की तरफ। ये कहानी हमें मास्टर बिशारत ने भेजी है, मास्टर बिशारत अली। ये नारोवाल के एक इलाके फतोवाल से इनका ताल्लुक है। बहुत अच्छी कहानी है और इस कहानी के लिए हमने मधु किया है, एक लाहौर में मशहूर बहुत ही मुमताज़ डॉक्टर हैं, डॉक्टर हारिस बरकी साहब। डॉक्टर साहब आप हैं हमारे साथ इस वक्त, आवाज़ आ रही है आपको मेरी? अच्छा, डॉक्टर साहब को फ़ोन करने की हम कोशिश कर रहे हैं और जैसे उनका फ़ोन मिलता है हम उन्हें आपसे मिलवाते भी हैं। अंजुम बता रहे हैं कि अभी तक फ़ोन नहीं मिल सका उनका, तो अभी आप फ़िलहाल कहानी सुनिए और उसके बाद हम बातें भी करेंगे मास्टर साहब से भी और डॉक्टर साहब से भी। जी, तो ये कहानी है मास्टर बशारत अली की फतोवाल नारोवाल पंजाब से।
अस्सलामु अलैकुम, मेरा नाम बशारत अली ज़िया है, मेरी तालीम एमए उर्दू और एमएड है। मेरे गांव का नाम फतोवाल सुलहरिया है। मेरा बचपन जो था वो मैं एक बहुत शर्मीला और हसास बच्चा था, बहुत जल्द परेशान हो जाता था, जूद परेशान था। क्लास 5 में पहली पोजीशन हासिल की थी और क्लास 6 में 722 नंबर लेकर दूसरी पोजीशन हासिल की थी। 7 में 654 नंबर के साथ दूसरी पोजीशन हासिल की थी। 1985 की बात है, 8 क्लास की तैयारी जोरों शोर से जारी थी। एक रात मैं पढ़कर सोने लगा तो मुझे रात भर नींद ना आई। इसी तरह ये सिलसिला 3 तक चलता रहा। 3 रात मुझे मुसलसल नींद ना आई तो मेरे दिमाग पर थोड़ा सा असर पड़ गया, तो मेरे घर वालों ने इसको जादू टोना और किसी का किया कराया ठहराया। वो मुझे पीरों के पास ले जाते और मुझे तावीज पानी और बादाम रोगन खिलाते, लेकिन इससे मुझे अफाका तो ना हुआ, दिमाग में हर वक्त दर्द होता रहता था। इसी तरह मैंने 8 जमात के पेपर दिए और 636 मार्क्स लेकर क्लास में दूसरी पोजीशन हासिल की। 9 क्लास में भी इसी बीमारी के साथ मैंने 595 मार्क्स लेकर अव्वल आया। अगस्त का महीना था तो मुझे अजीब तरह की कैफियत भरी हो गई, मुझे खौफ सा होने लगा, सांसें कमतरी होने लगा, भूख खत्म होगी, वजन कम होने लगा, नींद गायब होगी और खुदकुशी की तरफ रुझान बढ़ने लगा, और जो बात जहन में आ जाती वो किसी सूरत में निकलने का नाम नहीं लेती थी। इसी बीमारी के साथ मैं 3 तक गुजारा करता रहा। 3 के बाद अल्लाह ताला ने मुझे बिल्कुल ठीक ठाक कर दिया और मैंने 10 जमात की तैयारी शुरू कर दी और 653 मार्क्स लेकर अपनी क्लास में अव्वल पोजीशन हासिल की। फिर मैंने FSC में दाखिला ले लिया। FSC के दौरान मुझे फिर दोबारा इसी किस्म की इलामत का इजहार होना शुरू हो गया, तो मेरी FSC छूट गई। जब मैं ठीक हुआ तो मैंने FA की तैयारी शुरू कर दी और 634 मार्क्स हासिल किए। BA के दौरान मुझे दोबारा डिप्रेशन हो गया और डिप्रेशन की वजह से मेरे 2 जाया हो गए। इसी दौरान मुझे किसी ने लाहौर के माहिर नफ्सियात डॉक्टर हारून रशीद का पता दिया। मैं उनके पास गया, उन्होंने मेरा 6 तक इलाज किया तो मैंने BA की तैयारी शुरू कर दी और 483 मार्क्स लेकर फर्स्ट पोजीशन में BA पास किया। फिर मैंने 1997 में BEd में दाखिला ले लिया। BEd में मैंने 707 मार्क्स लेकर फर्स्ट पोजीशन के साथ BEd पास किया। अभी मैं बीएड कर ही रहा था तो घर वालों ने मेरी शादी कर दी। अल्लाह ताला ने मुझे 1998 में एक बेटा अता किया। बीएड करने के बाद मैं अपने वालिद के साथ दुकान पर काम करने लगा। दुकान पर 3 साल काम करता रहा। 2002 में मुझे इलाहाक पे टीचरी की नौकरी मिल गई और 2009 में हमें परमानेंट कर दिया गया। मैं आजकल गवर्नमेंट प्राइमरी स्कूल में नामे स्केल में काम कर रहा हूँ। मेरी तनख्वाह 21,000 है और साथ साथ डिप्रेशन की बीमारी के साथ भी मुकाबला चल रहा है। मुझे डिप्रेशन हो जाता है, उसका इलाज कराता हूँ, फिर हो जाता है, इसी तरह यह सिलसिला चल रहा है। आजकल मैं लाहौर के मेंटल हॉस्पिटल से तकरीबन 1.5 माह से मेडिसिन ले रहा हूँ। इसी दौरान मेरे बेटे और बेटी ने 2015 में A+ के साथ मैट्रिक पास किया। बेटे ने 1100 में से 1022 मार्क्स हासिल किए और बेटी ने 948 मार्क्स लेकर ए ग्रेड हासिल किया। बच्चों के अखराजात बहुत ज्यादा हैं। दिन दिन कर्ज के बोझ थले दबता ज्यादा जा रहा हूँ। बच्चों को पढ़ने का शौक है और मुझे पढ़ाने का शौक है, तो मैं चाहता हूँ मेरी को 10-12 हजार एक माह की मदद कर दें ताकि मैं अपने बच्चों के अखराजात पूरे करके उनको अच्छी तालीम दिला सकूं। दोनों डॉक्टर बनना चाहते हैं। दोनों ने मैट्रिक जो था ना इंग्लिश मीडियम में पास किया था। मैंने इंग्लिश मीडियम इसलिए रखाया था क्योंकि जब बच्चे FSC में जाते हैं, उर्दू मीडियम पढ़ने के बाद FSC में इंग्लिश मीडियम पढ़नी पड़ती है तो फ्लॉप हो जाते हैं। वो उर्दू मीडियम इंग्लिश मीडियम पढ़ के FSC कर रहे हैं। मुझे उम्मीद है कि FSC भी अच्छे मार्क्स में हासिल कर लेंगे, लेकिन डर ये लगता है कि मेरी इतनी कलील तनख्वाह में कहीं उनकी तालीम अधूरी ना रह जाए। तो कोई खुदा का बंदा अगर मुझ पर एहसान कर दे तो मेरे बच्चों का खर्चा बर्दाश्त कर ले ताकि वो आला तालीम हासिल कर सकें। जो बंदा मदद करेगा उसका सदका जारिया चलता रहेगा।
तो बहुत अच्छी सी कहानी थी और बड़े दिल पे असर करने वाली कहानी थी। अक्सर कहानियाँ जब भी मैं सुनती हूँ मैं यही सोचती हूँ कि कितने कीमती लोग हैं और किस तरह एक मुसलसल कहते हैं ना जिद्दोजहद में इनकी ज़िंदगी गुजरती है। हर दिन लड़ते हैं ज़िंदगी से, फिर भी मास्टर साहब बहुत खुशनसीब आदमी बशारत अली साहब के उनको जब वो छोटे थे तो वालदैन इतने अक्लमंद थे कि उनको सिर्फ तावीज़ों पर नहीं इलाज करवाया बल्कि उनको एक बहुत अच्छे डॉक्टर के पास ले गए। ऐसे ही एक अच्छे से डॉक्टर हमारे साथ हैं, डॉक्टर हारिस बरकी साहब लाहौर से। डॉक्टर साहब आपको आवाज़ आ रही है मेरी?
मुझे साथ फोन पे भी ले ले, मैं नंबर दे देता हूँ आपको एक।
अच्छा, तो डॉक्टर साहब आपकी आवाज़ बिल्कुल वैसे हम तक पहुँच रही है, सही। आपने थोड़ी पूरी कहानी तो नहीं सुनी लेकिन इनकी थोड़ी सी कहानी सुनी होगी। मास्टर बशारत अली साहब भी हमारे साथ हैं टेलीफोन पर। मैं पहले मास्टर साहब से बात करने से पहले चाहूंगी कि थोड़ा सा बताइए, मुझे बड़ी हैरत हुई कि इनका बचपन में इलाज हो गया था और आप तो ज़ाहिर है लाहौर के हैं, डॉक्टर हारून रशीद को जानते होंगे, बहुत ही एक मुमताज़ शख्सियत हैं वो लाहौर की, तो उस इलाज के बाद ये अब तक इन पे क्यों डिप्रेशन का मर्ज इनका ठीक नहीं हुआ, जबकि बज़ाहिर एक अच्छे से बच्चे हैं, अच्छी ज़िंदगी है इनकी, नौकरी भी एक बाइज्जत नौकरी है। जी डॉक्टर,
मुझे ये बताना होगा पहले कि जो डिप्रेशन का मर्ज है इसको मैं 3 लेवल पे ना एनालाइज करूंगा, आपके लिए सारी चीज समझ आ जाएगी। वो कहलाता है बायो साइको सोशल लेवल। पहले हम उसको बायो लेवल पे देखते हैं
जी।
कि इंसान की बायोलॉजी में क्या चीजें होती है। सबसे पहले तो आ जाती है जेनेटिक्स। एक पेशेंट में और दूसरे पेशेंट में की जो जेनेटिक्स होती है वो एक दूसरे में फर्क होती है। वो ऐसे होता है कि कुछ लोगों के अंदर जो होते हैं जीन्स, वो सेरोटोनिन हमारा एक न्यूरोट्रांसमीटर होता है उसको ट्रांसपोर्ट करते हैं बहुत इफेक्टिवली।
अच्छा।
बहुत इफेक्टिव किसी भी ट्रांसपोर्टेशन हो उन लोगों पे जो अटैक है वो कम होता है।
अच्छा।
फिर दूसरे किस्म के होते हैं, एक जीन बड़ा होता है एक छोटा होता है, उनमें से पार्शियल अटैक आता है। तीसरे किस्म के अनफॉर्चुनेट वो लोग होते हैं दोनों के जीन्स रिसेसिव होते हैं, छोटे स्मॉल होते हैं शॉर्ट।
अच्छा, जी।
अच्छा, उन लोगों के में जो डिप्रेशन है वो मुकम्मल ठीक नहीं हो पाता, वो अक्सर जो ना वो आता जाता रहता है, ऊपर नीचे होता रहता है।
अच्छा।
तो जो मास्टर साहब जिसकी आप बात कर रहे हैं ये मेरे अपने ख्याल में उसी कैटेगरी से बिलोंग करते हैं जिनके दोनों की शॉर्ट जीन्स शॉर्ट एलील्स जिनके अंदर होते हैं।
अच्छा।
अगर इनको हम देखें पीछे से तो पता चलेगा कि इन लोगों की जेनेटिक्स में भी ये चीज मिलेगी,
उनकी अच्छा।
आदन में, उनकी खाला मामा पुती वगैरह में भी ये चीजें नजर आती होंगी, या उनकी फैमिली में कोई एडिक्शन का मामला भी चल रहा होगा। तो एक वजह तो ये वजह हो जाती है जिसकी वजह से लोग ना मुकम्मल रिस्पॉन्ड नहीं कर पाते। फिर उसके बाद बायो में आपकी जो मेडिकेशन है, जो मेडिकेशन आप दे रहे हैं, पहले जमाने में एक किस्म की मेडिकेशन ही दी जाती थी तमाम किस्म के डिप्रेशन के लिए।
अच्छा।
लेकिन आज के दौर में यह पता चला है कि मुख्तलिफ किस्म के डिप्रेशन होते हैं और मुख्तलिफ किस्म की मेडिसिन जो हैं वो देनी पड़ती हैं और उससे लोग ज्यादा बेहतर बेनिफिट
डॉक्टर साहब। अच्छा। यहाँ पे एक बात पहले पूछना चाहूंगी आपसे, एक थोड़ा सा आपको रोकूंगी। मैं ये पूछना चाहती हूँ कि जैसे यहाँ वेस्ट में एक बहुत बड़ा मसला ये, यहाँ डिप्रेशन का मर्ज आप तो ज्यादा कौन जानता होगा, बहुत आम है। और होता ये है कि जिन डिप्रेशन की दवाओं से इलाज किया जाता है फिर आदमी उनका डिपेंडेंट हो जाता है, और फिर वो एक मसला दूसरा खड़ा हो जाता है कि अगर वो दवाएं नहीं लेता रहता तो फिर डिप्रेस्ड हो जाता है। और यही एडिक्शन का भी मसला है कि उनको एडिक्शन के लिए जो दवाएं दी जाती हैं वो उनके एडिक्ट हो जाते हैं। तो ये दवाओं से जो का जो है इसका कोई इलाज नहीं है, जो क्या हम कह सकते हैं इसको कि साइड इफेक्ट्स हैं या जो भी चीजें,
तो थोड़ी सी बात को हमें पर्सपेक्टिव ज़रा देखना पड़ेगा।
अच्छा।
एक पेशेंट जो है जो जो एडिक्शन का जो कंसेप्ट है ना, सबसे पहले हमें इसको मैं एड्रेस करूंगा। एडिक्शन का मतलब ये होता है कि अगर आप एक ड्रग जैसे आप लिप्टन है या एक अल्कोहल लेते हैं तो आहिस्ता आहिस्ता वो आपकी अमाउंट बढ़ती जाती है कि आप एक पैक अल्कोहल से एक पूरी बोतल पे आ जाते हैं, तो हम इसे कहते हैं ये बंदा एडिक्ट हो गया कि अगर ये छोड़ेगा तो ये बहुत ज्यादा क्लीन में करेगा। इसी तरह जेनेटिक्स वगैरह है, लेकिन ये एंटी डिप्रेशन नहीं है कि आप एक स्टार्ट करें बढ़ते 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 दो पत्ते ले जाएं तो ये इसे हम एडिक्शन कहेंगे। देखिए ये जो हमारी एंटी डिप्रेशन मेडिसिन होती हैं इनकी डोज इंक्रीज नहीं होते सिग्निफिकेंटली। उसमें अगर एक मरीज मैक्सिमम एक से स्टार्ट करता है तो बहुत आगे जाके वो दो टैबलेट पे चला जाएगा, तो वो हमारे टेक्निकली एडिक्शन की डेफिनेशन से वो चीज मावरा है। तो एक चीज है, जैसे मैं एनक लगा के बैठा हूं आपके सामने, आप मुझे ये नहीं कह सकते कि मैं एनक का एडिक्ट बन गया हूं। एनक जो है वो मेरी जरूरत है, ठीक है ना। तो एडिक्शन हम उस चीज को कहते हैं जिसका इस्तेमाल आप बढ़ाते जाएं
जी।
और आपको वही रिजल्ट बहुत हाई डोज पे आके मिले, जैसे मैं एक एनक की बजाय 10 एनके लगा लूं,
ठीक,
तो फिर तो इसका मतलब ये होगा मैं एडिक्ट हो गया। पर ना मैं एडिक्शन की डेफिनेशन में बात तो क्लियर हो गई।
अच्छा।
तो अब आ गए साइड इफेक्ट जो है, जो इन दवाओं के साइड इफेक्ट्स कराते हैं। इनके दवाओं के साइड इफेक्ट्स में भी ये होता है कि कुछ तो सेक्सुअल साइड इफेक्ट्स होते हैं, वो तो डेफिनेटली ऐसे होते हैं क्योंकि जो इंसान का एक एस्पेक्ट को ठीक कर देते हैं, लेकिन सेक्सुअली इंसान बहुत वीक हो जाते हैं, उनके रिलेशनशिप खराब हो जाते हैं, वाइफ उनकी नाराज हो जाती है, हस्बैंड नाराज हो जाते हैं, उन्हें समझ नहीं आती नहीं क्या हुआ है, तो ये सोशल प्रॉब्लम खड़ा हो जाता है। ये यहां तक तो एक जो हमारी मेडिसिन है उनके अंदर ये प्रॉब्लम है। इसके अलावा कुछ मेडिसिन ऐसी जिनमें थोड़ी सी नींद ज्यादा होती है
जी।
लेकिन आज के दौर में एंटी डिप्रेशंस की बहुत किस्में आ गई हैं, उनमें से एक ऐसी किस्म भी है जो कि नींद बिल्कुल भी नहीं लाती बल्कि नींद उड़ा देती है। कुछ लाती हैं जिनको नींद की जरूरत हो उसको उसके मुताबिक देते हैं और दूसरों को उसके मुताबिक देते हैं। सो आज के दौर में एक मेडिकेशन को अच्छी तरह हमने अगर प्रिस्क्राइब किया है, सारे साइड इफेक्ट्स और उसके साइन और सिम्टम्स देख के प्रिस्क्राइब किया है, तो बायोलॉजिकली स्पीकिंग उनके रिजल्ट जो है वो बड़े अच्छे हैं जी।
अच्छा। बशारत साहब आपको आवाज आ रही है मेरी?
जी जी आ रही है।
बशारत साहब आपके, वैसे आपने असल मसला तो ये नहीं बताया था, डिप्रेशन, यानी डिप्रेशन तो आपकी कहानी का एक हिस्सा था और मैं आपको बहुत मुबारकबाद दूंगी یہ بہت بڑی کامیابی ہے اپنے ڈپریشن پہ قابو پانا, باقاعدگی سے دوائیں استعمال کرنا. جیسے کہ آپ نے لکھا کہ آپ اب بھی دوائیں لیتے ہیں, تو میں نے ڈاکٹر صاحب سے یہ بات پوچھی تھی. ابھی ہم آپ کے بچوں کی کامیابیوں پہ بھی بات کریں گے اور جو آپ کا اصل مسئلہ ہے. میں ڈاکٹر صاحب یہاں پہ ایک بات کہنا چاہتی ہوں, ہمیں کہانیاں اکثر ملتی ہیں اور لوگ اس میں بڑے شرماتے ہوئے کہتے ہیں کہ ہمارا نام نہیں لیجیے گا, ہمیں بچوں کی پڑھائی کا مسئلہ ہے. میں انہیں ہمیشہ یہ بات بتاتی ہوں کہ اس کو ایک اسکالرشپ سمجھنا چاہیے. ایک بچہ جو ذہین ہو اور جو پڑھنا چاہتا ہو, اس کے لیے اگر ہم کچھ کرتے ہیں تو یہ اس بچے کی ایک اسکالرشپ ہے جس پہ تو ماں باپ کو بڑے فخر سے سر اٹھانا چاہیے, کیونکہ یہ اس کی اعتراف ہے اس بچے کی ذہانت کا. اور جو ماسٹر بشارہ صاحب کے بچوں کے لیے میں کوشش کروں گی, اور میں اپنے سننے والوں سے بھی جو کہانی سن رہے ہیں, اکثر آپ خود فون کر کے ہمیں کہہ دیتے ہیں بچوں کی ذمہ داری آپ اٹھا لیتے ہیں, تو مجھے خوشی ہوگی آپ میں سے کوئی اگر فون کر کے یہ کہے. لیکن اگر آپ نہیں کہتے تو بھی ہم ڈاکٹر بشارہ صاحب کے بچوں کے لیے ضرور ہر صورت میں یہ جو انہوں نے کہا ہے کہ ان کے ماہانہ اخراجات جو ہیں وہ کروا دیں گے تاکہ ماں صاحب کے بچے ڈاکٹر بن سکیں. اچھا آپ یہ بتائیے, میں ڈاکٹر صاحب سے یہ سوال پوچھ رہی ہوں, آپ بھی اس کا جواب سنیے گا, کہ ڈاکٹر صاحب بشارہ صاحب کی زندگی کامیاب زندگی ہمیں نظر آتی ہے, تمام ان کی ایجوکیشن جو ہے اس میں یہ فرسٹ آئے, ہمیشہ مطلب جو ایک ہائی اچیومنٹ ان کی رہی, اور پھر ان کے بچے اتنے اچھے پڑھنے میں. تو اگر ہمیں کبھی کبھی لگتا ہے نا کہ ڈپریشن آدمی کو ہوتا ہے ناکامی کے خوف سے یا کسی خوف سے, تو کیا ہمیشہ ناکامی کا خوف وجہ نہیں ہوتی, کوئی اور بھی وجہ ہوتی ہے ڈپریشن کی؟ ڈاکٹر صاحب
جی میں آپ کو جواب دیتا ہوں کہ کامیابی ناکامی ڈپریشن ان کا آپ میں کیا ہے. جی ریڈنگ ہوتا ہے کہ ایک بندہ جو ہے وہ آپ کو مکمل کامیاب نظر آ رہا ہے, وہ بڑا امبیشیس ہے, وہ کام کر رہا ہے, لیکن کیا وہ اس کامیابی کو اس طرح انجوائے بھی کر رہے ہیں یا کہ نہیں کر رہا. کہتے ہیں کہ اگر آپ کو شارٹ ٹرم گینز ہو جاتے ہیں تو آپ اس پہ اللہ کا شکر کرتے ہیں, آپ سیلیبریٹ کرتے ہیں, ریجوائس کرتے ہیں, لیکن اگر آپ کہتے ہیں نہیں یار یہ چھوٹی سی کامیابی ہے, وہ میں نے تو وہ 10 میل لمبا ایک گول بنایا ہوا ہے, وہ اچیو ہوگا تو میں اپنے آپ کو سیٹسفائیڈ محسوس کروں گا.
جی
اگر آپ اس طرح دیکھتے رہیں کہ لانگ ٹرم چیزوں کو دیکھتے رہیں اور شارٹ ٹرم چیزوں کو انجوائے نہ کریں, تو باڈی کہتی ہے کہ مجھے اتنی محنت اتنا ریوارڈ کرنے کا کیا فائدہ, بندہ وہ اس سے وہ خوشی نہیں ہو رہا. تو اس طرح فیشنسٹ ٹائپ لوگ ہوتے ہیں وہ اکثر اپنی ناکامیوں کو بہت بڑھا کر دیکھتے ہیں اور اپنی کامیابیوں کو بالکل برش سائڈ کرتے ہیں جیسے کہ یہ کوئی چیز ہی نہیں تھی. اور پھر ان لوگوں میں تھوڑا سا مسئلہ یہ ہوتا ہے کہ یہ انسرٹنٹی نہیں برداشت کر سکتے.
اچھا
آپ دیکھنا زندگی جو ہے یہ تو فل آف انسرٹنٹیز ہے,
بالکل
آپ کسی بھی جگہ جائیں گے آپ کو یقین نہیں ہوتا کہ میرے اگلا بندہ مجھ سے ملنے جا رہا ہوں وہ جو ملے گا کہ نہیں ملے گا, میرے رزلٹ کیا آئیں گے کیا نہیں آئیں گے. اور وہ چاہتے ہیں کہ ہم ہر چیز کو قابو میں لے لیں اپنے ہاتھ کے, وہ کبھی نہیں آ سکتا. وہ ایک ایسی چیز سے گریپل کر رہے ہیں جو کہ ہاتھ میں ہی نہیں آتی, تو اس سے بہتر ہوتا ہے کہ آپ اس کو اللہ تعالیٰ پہ چھوڑ دیں گے.
بہت آپ نے اچھی بات کہی, مطلب اس کا مطلب ہے کہ وہی بات جو ہمیشہ سمجھائی جاتی ہے روحانیت کا بھی حصہ ہے کہ آپ کی خوشی آپ کے اپنے ہاتھ میں بھی ہوتی ہے, ہمیشہ وہ دوسروں کے ہاتھ میں نہیں ہوتی, خوش رہنا ہمیں سیکھنا چاہیے. اچھا ڈاکٹر صاحب ویسے تو آپ نے جو جس جو ظاہر ہے آپ ایک بہت ہی ممتاز ڈاکٹر ہیں اور بہت ساری باہر کی آرگنائزیشنز ہیں جن میں آپ اہم فرائض ادا کر رہے ہیں, تو میں ویسے یہ ویسے آپ سے ایک بات کہہ رہی ہوں, یہ ہماری کہانیوں کا پروگرام جو ہے اس میں اکثر لوگ آتے ہیں ہمارے لوگوں کی مدد کرتے ہیں, جس میں ایک آپ کے لاہور کے ہیں ڈاکٹر امجد ثاقب, بہت سے بچوں کی انہوں نے اسکالرشپس کی, بہت سے گھروں کی کفالت کا ذمہ لیا, اور بہت ہی ہمارے پروگرام کے جو مہربان لوگ ہیں ان میں سے جی ثاقب صاحب ایک ہیں. تو میں آپ سے پوچھنا چاہتی تھی, اب آپ سامنے ہیں اور ڈاکٹر ہیں اور آپ سے زیادہ آپ تو دلوں کی گہرائیوں میں اترتے ہیں, تو کچھ ایسے آپ کے ذہن میں لوگ ہیں کوئی ایسے مخیر حضرت جو بچوں کے ایجوکیشن کے لیے کچھ کام کرتے ہوں کہ ہم اپنے ماسٹر صاحب کے لیے کہیں کہ ان کے بچوں کے لیے 10,000 کا اسکالرشپ دے دیں, کوئی ذہن میں آتا ہے آپ کو ایسا؟
یقینی طور پہ ہیں, اس میں تھوڑا سا مجھے ذرا تھوڑی سی تھوڑا سا کام کرنا پڑے گا, مجھے مسٹر صاحب سے فون نمبر دے دیں.
اچھا
تو ان سے میں ڈسکس کر لوں گا کہ میں انہیں کس سائٹ پہ ریفر کرتا ہوں.
اچھا تو ماسٹر صاحب تھوڑا سا آپ اپنے, ہم آپ نے ہمیں تصویریں بھی بھیجی تھیں, ہم چاہتے ہیں فوٹوز بھی دکھائیں, ڈاکٹر صاحب بھی وہ دیکھ سکتے ہیں کیونکہ آپ کے ساتھ ساتھ. تو انجم اگر وہ تصویریں بھی دکھا رہے ہیں, ان کے بچوں کے کچھ ریزلٹس ہیں, کچھ ان کے بہت ہی پیارے بچے ہیں, ان کی فوٹوز ہیں, اور تھوڑا سا ساتھ ساتھ ہمیں بتائیے ماسٹر صاحب بچوں کے بارے میں اپنے, کتنے بچے ہیں, کیا کیا کر رہے ہیں.
بڑی بیٹی جو ایس ایس سی کر رہی ہے, میرے پاس ہی بیٹھی ہے.
اچھا,
جس نے 948 اے پلس 10th میں حاصل کیا تھا.
اچھا,
تو اسے بات کرا دوں.
اچھا, ضرور ضرور جی. کیا نام بیٹا؟
بڑا بیٹا
جی,
بیٹا تو لاہور میں ہے, وہ ادھر ہی ابھی مسروقہ گاؤں میں نہیں آتا, کہتا ہے گاؤں میں ٹائم لگایا ہوتا ہے, تو پیپر دے کر آؤں گا, مئی میں پیپر ہونے ہیں.
اچھا, تو کیا آپ فکر مند رہتے ہیں ہر وقت بچوں کے لیے؟ آپ کو یہ فکر رہتی ہے بہت, آپ کی ڈپریشن کی کیا یہ وجہ, آپ ان کو انجوائے نہیں کرتے کہ اتنی کامیاب بچے ہیں آپ کے, اتنے کہاں بچے اتنے کامیاب ہوتے ہیں اور اتنے کم وسائل میں کتنی محنت کر رہے ہیں یہ بچے, تو آپ خوش تو ہوتے ہوں گے نا اس بات سے؟
زندگی اگر خوشی ہے تو یہی خوشی ہے کہ میرے بچے بہت لائق ہیں, چھوٹے جو ہیں وہ جو 9th میں ہیں, جو 6th میں ہیں, وہ بھی بہت ذہین ہیں,
بیٹی کتنے سال کی ہیں آپ کی بچی جو ہے؟
چھوٹی بیٹی
جس کی فوٹو آپ نے بھیجی تھی پیلے کپڑوں میں, بہت پیاری سی بیٹی ہے آپ کی,
یہ 6th کلاس میں ہے, یہ ساتویں ہوتی ہے جو.
اچھا اچھا اچھا,
تو ایک میرا 9th میں ہے جو وہ اسکول جا رہے سفید یونیفارم ہے بچی نے پہنا ہوا.
جی جی جی,
تو بیٹے نے کالی شرٹ پینٹ پہنی ہوئی ہے, وائٹ شرٹ پہنی ہوئی ہے, چھوٹے بچے ہیں جو دونوں.
بالکل درست, تو
بڑے بیٹے کی تصویر ہے ساتھ.
اچھا,
تو بڑی بیٹی کا رزلٹ کارڈ ہے, رزلٹ کارڈ میں تصویر ہے.
بالکل, منی سی بیٹھی ہوئی ہیں, وہ کونے میں کچھ زیادہ نظر نہیں آ رہی, لیکن چلیے ہمیں سب سے زیادہ تو ان کے نمبر ہی دیکھ کے خوشی ہوئی, اور آپ کا اچھا سا خاندان دیکھ کے بھی. ابھی آپ سے ڈاکٹر صاحب نے بھی کہا, لیکن میں پھر واضح کر دوں کہ ڈاکٹر صاحب کو پروگرام میں مدعو کرنے کا مقصد یہ نہیں تھا, لیکن یہ ہوتا ہے نا کہ جب میں کہانی سنتی ہوں میرے دماغ میں ہر وقت یہ خیال رہتا ہے کہ جس کوئی بھی ایسا شخص جو سوشلی جن کے کانٹیکٹس ہوں اور کئی ایسے لوگوں کو جانتے ہوں گے, تو پوچھنے میں کوئی حرج چونکہ نہیں تھا, لیکن ظاہر ہے کہ ڈاکٹر صاحب کا اصل جو ان کی اہمیت ہے گفتگو کی, وہ اتنی اچھی انہوں نے ہمیں تفصیل سے باتیں بتائیں, اور ہم آپ کی وجہ سے چاہتے تھے کہ ہمارے سننے والوں کو ڈاکٹر صاحب, ایک اتنے بڑے ڈاکٹرز کے پاس بہت سارے لوگ تو ہمت بھی نہیں کرتے جانے کی, حالانکہ مجھے یقین ہے کہ ہر سطح پہ ڈاکٹر صاحب دیکھتے ہوں گے مریضوں کو, لیکن یہ کہ بہت سی باتیں آپ پوچھ بھی سکتے ہیں, اگر آپ کال کریں تو آپ کو سوال کا جواب بھی مل جائے گا. میں آپ کا ماسٹر صاحب بہت شکریہ ادا کرتی ہوں, اور آپ نے جو بتایا یہ میں آپ کا نمبر ڈاکٹر صاحب کو دوں گی, وہ بھی آپ سے کانٹیکٹ کریں گے, اور میں نے جیسا کہ آپ سے وعدہ کیا ہے کہ یہ کام آپ کا ضرور ہو جائے گا, تو بہت بہت شکریہ آپ کا. ڈاکٹر صاحب اب آپ مجھے بتائیے کہ ایک ہم آپ کو اور کہانی سناتے ہیں, آپ کے پاس اتنا وقت ہے کہ ایک اور کہانی سن سکیں ہماری, منی سی کہانی ہے. بس ٹھیک ہے, تو ڈاکٹر صاحب یہ تو ایک عام بالکل پاکستان میں تو آپ کو پتا ہے کہ رنگ اور شکل و صورت کے کتنے لوگ جو ہے سوسائٹی کس طرح لوگوں کو اور خاص طور بچوں کو بنا دیتی ہے ذہنی مریض, تو آپ یہ کہانی سنیے, اور میں چاہوں گی آپ پلیز لوگوں کو جی ڈاکٹر صاحب 885 کے بعد کیا نمبر ہے؟ ٹھیک ہے, ہم ان کو کانٹیکٹ کرتے ہیں ڈاکٹر صاحب کو, اور اس دوران ہم سنتے ہیں زونا کی کہانی ہے اسلام آباد سے ہمارے پاس, اور زونا کی کہانی بھی ایک مسئلے کی کہانی ہے, لیجیے کہانی سنیے اور اس کے بعد ڈاکٹر صاحب سے باتیں کریں گے. جی انجو, زونا کی کہانی اگر آپ ہمیں سنوائیں.
میرا نام زونا شوید ہے, میرا تعلق سرگوتا کی ایک پسماندہ گاؤں سے ہے. میں آپ کو ایک ایسی لڑکی کی کہانی سنانے جا رہی ہوں جو اس دنیا میں اپنے وجود کو سب سے بیکار سمجھتی تھی, اس چیز کا احساس اس کے آس پاس کے سبھی لوگوں نے دلایا تھا, جس میں اس کے گھر والے ہمیشہ پیش پیش رہے ہیں. ہم 6 بہن بھائی ہیں, جن میں شکل و صورت کے اعتبار سے مجھے سب سے کم تر خیال کیا جاتا تھا. نہ صرف ایسا سمجھا جاتا تھا بلکہ ہر وقت مجھے یہ احساس بھی دلایا جاتا تھا. آہستہ آہستہ اس رویے نے میری ذات کا سارا اعتماد ختم کر دیا اور میں کسی کے سامنے بات کرنے چلنے میں شک محسوس کرتی، بلکہ چلتے ہوئے اگر کوئی میری طرف دیکھتا تو میں گرنے لگتی. گھر میں جب بھی موسم کے کپڑے آتے مجھے سب سے برے رنگ کے کپڑے دیے جاتے اور کہا جاتا کہ تمہیں کالے رنگ سے یہ کہاں اچھے لگیں گے. نتیجہ یہ ہوا کہ میں نے بھی خود کو انتہائی کمتر سمجھنا شروع کر دیا. نہ پڑھائی کر پاتی نہ کوئی کام. اسی دوران میری نانی امی کی طبیعت خراب ہو گئی اور میرے ماموں جو آباد میں رہتے تھے انہیں ساتھ لینے آ گئے. گھر والوں نے سب سے نکارا وجہ سمجھتے ہوئے مجھے ساتھ کر دیا، لیکن ان کا یہ اقدام اگڑے کو لگنے والی لات ثابت ہوا. میں دن رات اپنی نانی کا خیال رکھتی، وہ بھی مجھ سے بہت محبت کرتی تھی، بہت ہی سادہ مزاج اور نیک فطرت تھی. اسی طرح میرا آٹھویں کا رزلٹ آ گیا تو میں نے نویں کلاس میں داخلہ لے لیا تھا. یہاں بھی لڑکیاں مجھے کافی ستاتی، کچھ کہتی کیا تم افریقہ سے آئی ہو، لیکن میری زندگی تب حقیقی مینیو میں بدلی جب میرے ماموں کی شادی. میری ممانی ایک اچھے خاندان کی اور پڑھی لکھی لڑکی تھی. انہوں نے آہستہ آہستہ میرا اعتماد بحال کیا، بتایا کہ میں بہت اچھی اور پیاری ہوں اور یہ کہ میں سب کچھ کر سکتی ہوں. کوئی اسی کی بات کرتی وہ مجھے ڈانٹتی، چلتے چلتے کسی کے نوٹس لینے پر ڈگمگاتی تو محبت سے ڈانٹتے ہوئے کہتی اب اگر ڈگمگائی تو ٹانگیں کاٹ دوں گی، نہ رہے گا بانس نہ بجے گی بانسری. خیر ممانی نے مجھے نہ صرف کرداری سکھائی بلکہ انہوں نے مجھے اعتماد اور یقین کی دولت بھی دی. میں نے میٹرک کر لیا اور کالج پہنچ گئی. وقت میں کروٹ لی اور میری نانی اما کا انتقال ہوا اور ماموں کے ٹرانسفر کے بعد میں ایک بار پھر واپس گھر یعنی گاؤں چلی گئی. لیکن اب میں وہ رونا نہیں رہی تھی، میں نے جینا سیکھ لیا تھا، مجھ میں شعور پیدا ہو گیا تھا. میں شہر میں اپنے ایک رشتے دار کے گھر رہنے لگی اور بی اے میں داخلہ لے لیا. دو سالوں میں میں نے بی اے کمپلیٹ کر لیا. میں بتاتی چلوں کہ اپنے دریال اور ننیحال میں میں پہلی لڑکی ہوں جس نے گریجویشن کی ہے. اسی دوران میرا بھائی اسلام آباد میں نوکری کرنے لگا اور ہم سب وہاں شفٹ ہو گئے. میں نے نوکری کی تلاش کے ساتھ ساتھ اپنی گرومنگ پر بھی دھیان دیا. پھر مجھے اسلام آباد میں جاب مل گئی جس نے مجھے اعتماد دیا. وہاں مجھے نہ صرف پبلک ڈیلنگ اور پیشنٹ سروس کا تجربہ ہوا بلکہ میں نے ایک بغیر میڈیکل اسسٹنٹ کی خدمات انجام دینا شروع کر دی. جب سے میری اہمیت میں اضافہ ہوا ہے اس نے میرا اعتماد اس حد تک بڑھا کہ میں علامہ اقبال یونیورسٹی سے اب ماسٹر میں داخلہ لے رکھا ہے. میں نے سوچا ہے کہ ماسٹر کے بعد میں سوشل ڈیولپمنٹ سیکٹر میں ڈپلوما کروں گی. آج کی زونا اور کل کی زونا میں زمین آسمان کا فرق ہے. میری بات گھر والوں کے ساتھ ساتھ بہر اور کام والی جگہ پر مانی جاتی ہے. میری درخواست ہے نہ صرف گھر والوں سے بلکہ پورے معاشرے سے کہ رنگ کو بنیاد بنا کر لوگوں کو پرکھنا چھوڑ دیں. کسی کی شخصیت کو اگر آپ نکھار نہیں سکتے تو ملیا میل بھی نہ کریں. ایسے رویوں سے سامنے والا انسان کرچی کرچی ہو جاتا ہے. ہر کوئی میری طرح خوش قسمت نہیں کہ کوئی اسے سمیٹ لے اور کامیابی کی راہ پر ڈال دے.
میں تو آپ کی تصویریں دیکھ دیکھ کے حیران ہو رہی تھی، کیا پیاری آپ تو اتنی اسمارٹ، اتنی کانفیڈنٹ، اور کیوں آپ کو کیسا لگتا تھا آپ کی شکل اچھی نہیں ہے زونا؟ لوگوں نے یقین دلا دیا تھا آپ کو کہ شکل اچھی نہیں ہے آپ کی؟
بس وہ اس وقت نہ سمجھ تھی اس لیے. اور میرا اینڈ پہ یہی پیغام ہے ان لوگوں کے لیے کہ لوگوں کی باتوں پہ دھیان نہیں دینا چاہیے بلکہ اپنے اندر جو خوبیاں ہیں ان کو اجاگر کرنا چاہیے. انسان کو ایک موقع دینا چاہیے بجائے اس کے کہ اس کا ایک رنگ دیکھ کر
ہاں بالکل
لوگ طنز کریں یا کچھ ایسے. تو سوری
بالکل صحیح ہے. بلکہ زونا میں کہوں گی کہ آپ نے جیسا کہا نا کہ آپ کی زندگی کسی نے بدلی, آپ کے انکل اور آنٹی جو ہیں انہوں نے, تو آپ بھی ایک ایسی جگہ پر ہیں کہ آپ تو بہت سے لوگوں سے ملتی ہوں گی, آپ بھی لوگوں کو یہ بات سمجھائیے, ظاہری شکل و صورت تو کچھ بھی نہیں ہوتی, اس کی تو کوئی اہمیت ہی نہیں ہے, اپنے کو اپنے اندر جو خوبیاں انہیں گرومنگ کرنی چاہیے ان کی سب سے زیادہ, ہے نا؟
جی جی.
تو بہت شکریہ ادا کروں گی زونا, آپ اسلام آباد سے ہمارے ساتھ تھیں اور ہمارے ساتھ بہت ہمارے ڈاکٹر صاحب محترم ڈاکٹر حارث برقی صاحب تھے لاہور سے, ہم ان سے گفتگو کا سلسلہ جاری رکھیں گے اپنے آئندہ پروگرام میں بھی, اور انتظار رہے گا آپ کی کہانیوں کا. شکایت فون نہیں کیا آپ نے, کیا کروں میں آپ کا, تو فون کیا کیجیے. تو سامعین اس کے ساتھ ہی اب شہناز عزیز آپ سے اجازت چاہے گی اس تاکید کے ساتھ کہ کوشش کیجیے کہانیوں کے ساتھ ساتھ ہمیں ویڈیو بھی بھیجیں تاکہ ہم آپ کو نشر کر سکیں. خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.